मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाताले सचार जीवन होने ने हूँ स्वगाम जाना लाए स्वगाम जाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ, सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, उही सामर्थ्य अनि दयालु प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई नमस्कार। आज हामी बाइबल अध्ययन प्रस्थान 21 र 22 अध्यायबाट गर्नेछौँ। मित्र,
अब आउनुहोस् प्रार्थना गरौँ। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौँ, किनकि प्रभु कारण नै आज हामी जो छौँ सो छौँ। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौँ, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौँ, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौँ, तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनु भयो, आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशू प्रभुको कार्यमा विश्वास गर्यौँ र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौँ। धन्यवाद दिन चाहन्छौँ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुसी छौँ र तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो, तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई आफ्नो शान्ति आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परेशानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, तर प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु तपाईँ उनीहरूलाई सम्हाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पुरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर, अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
21 अध्यायमा हामी सामाजिक कानुनतिर आएका छौँ। यो व्यवस्थाको खण्ड महत्त्वपूर्ण यस समयमा विषय हो, किनभने इसरायलीहरू मिश्रमा दास वा कमारा कमारी थिए। सबभन्दा पहिले हामी देख्छौँ मालिक र कमाराको सम्बन्धको बारेमा व्यवस्था। प्रस्थान 21 अध्यायको 1 र 2 पदले भन्दछ, अब मैले तिमीहरूको सामु राख्ने धार्मिक विधान यिनै हुन्। तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले 6 वर्षसम्म सेवा गरोस्, औ 7 वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्। यी दुई पदहरूले स्पष्ट रूपले बताउँछ कि इसरायलीहरूले आफ्ना जातिको कुनै पनि व्यक्तिलाई स्थायी कमारा वा कमारी बनाउन सक्दैनथे। पद 3-6 भनिएको छ, त्यो एक्लै आएको भए एक्लै जाओस्, त्यसले विवाह गरेर आएको भए त्यसकी स्वास्नी पनि त्यसैसँग जाओस्। यदि त्यसका मालिकले त्यसलाई स्वास्नी दिएका भए र त्यसले छोराछोरीहरू जन्माए भने स्वास्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन् र त्यो चाहिँ एक्लै जाओस्। तर यदि त्यस कमाराले सफासँग मलाई मेरो स्वास्नी छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्न भन्यो भने त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई ढोकाको सङ्गारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्। त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। यो अति नै उल्लेखनीय व्यवस्थाले भन्छ कि कोही पुरुष कमारा छ भने 7 वर्षपछि तिनी स्वतन्त्र भएर जान सक्छन्। तर यदि तिनी कमारा भएको बेलामा भन्दा पहिले तिनले विवाह गरेका भए तिनले आफ्नो स्वास्नी आफैसँग लिएर जान सक्थे। तर यदि कमारा बसेको बेला त्यो कमारीसँग विवाह गर्दछ जो पहिले नै उसको मालिकको कमारी थिए भने तिनी एक्लै मात्र जान सक्छ, तर उसको पत्नी अझै उसको मालिकको अधिकारमा हुन्छ। मतलब तिनी स्वतन्त्र भई जान सक्छन्, तर आफ्नो पत्नी भने चाहिँ जान सक्दैनन्। तर तिनी आफ्नो पत्नीलाई र मालिकलाई माया गर्छु भने स्वतन्त्र इच्छामा आफू बस्ने निर्णय गर्न सक्छ। यदि तिनी बस्ने नै निर्णय गर्छ भने उसको मालिकले सुतारीले उसको कान छेड्नु पर्ने थियो, र यसले चाहिँ यसको सङ्केत गर्दछ कि उसले आफ्नो मालिकलाई सदाको निम्ति सेवा गर्नेछ। मित्र, यो प्रभु येशूको सुन्दर तस्विर हो। उहाँ संसारमा आउनु भएर हाम्रो मानवताको अवतारको धारण गर्नुभयो र हामी सबै पापको कमारा थियौँ। उहाँ स्वतन्त्र भएर जान सक्नुहुन्थ्यो। उहाँ स्वर्गमा मृत्युको ढोकामा भएर नगई नै स्वतन्त्र भई फर्किजान सक्नुहुन्थ्यो। उहाँलाई क्रुसमा मर्ने आवश्यक थिएन। तर उहाँ स्वैच्छिक रूपमा संसारमा आउनुभयो र आफैमाथि हाम्रो मानवताको लिनुभयो। फिलिपी 2:8 पदमा भनिएको छ, औ रूपमा मानिस जस्तो भएर मृत्यु समय आज्ञाकारी हुनुभयो, क्रुसको मृत्यु समय आफैलाई होच्याउनु भयो। भजन संग्रह 40:6-8 निरन्तर भन्छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँ चाह गर्नुभएको छैन। तब मैले भने, हेर्नुहोस् म आएको छु, पत्रको मुठामा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा बमोजिम गर्न म प्रसन्न छु, तपाईँको व्यवस्था मेरो हृदयमा छ। यस अनुच्छेदले ख्रिस्टको उल्लेख गर्छ, किनभने हिब्रू 10:5-9 हामीलाई यो कुराको पुष्टि गरिदिन्छ। यो अगमबाडी पूरा भयो जब हाम्रा प्रभु यो पृथ्वीमा आउनुभयो। हिब्रू 10:5-9 भनिएको छ, यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो, होम बलिहरू र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु, पुस्तकको मुठामा मेरो विषय लेखिएको छ। माथि भनिएको छ, बलिदानहरू, भेटीहरू, होम बलिहरू र पाप बलिहरू तपाईँले चाह गर्नु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन, जो व्यवस्था बमोजिम चढाइन्छ। अनि पछिबाट भन्नुभएको छ, हेर्नुहोस् तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु, दोस्रोलाई स्थापित गर्नलाई उहाँले पहिलो चाहिँलाई खारिज गर्नुहुन्छ। ख्रिस्ट मानिस जस्तै बनिनुभयो, उहाँ हामी बेगर आफै स्वतन्त्र भई जान सक्नुहुन्न, उहाँ नमरिकन यो पृथ्वी छोड्न सक्नुहुन्थ्यो, तर उहाँले भन्नुभयो, मेरो दुलहीलाई माया गर्छु, म पापीहरूलाई प्रेम गर्छु। यसरी उहाँ मृत्युसम्म आज्ञाकारी हुनुभयो र हामीलाई पापको दासत्वबाट छुटकारा दिन क्रुसको मृत्युसम्म होचिनुभयो। ओ, यो ख्रिस्टको कस्तो तस्विर छ, जुन 10 दिइसकेपछि यहाँ राखिएको छ। यसपछि व्यक्तिगत चोटहरूको बारेमा व्यवस्थाको देख्छौँ। पद 12 भन्दछ, कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई पनि मार्ने पर्छ, यो चाहिँ मृत्युदण्ड थियो। अनि पद 13 भनिएको छ, तर यदि कुनै मानिस ढुकेर बसेको थिएन तर त्यो अर्को मानिसलाई परमेश्वरले त्यसको हातमा सुम्पिनु भएको हो भने त्यो भाग्नलाई म एउटा स्थान तेरो निम्ति तोकिदिनेछु। पलिस्तिनको मुलुकभरि 6 शरणको सहर थिए। जब कुनै निर्दोषी व्यक्ति भागेर त्यस शरण स्थानमा गए भने शरण पाउने थिए। यस शरणको सहरको बारेमा हामी पछिबाट धेरै कुरा देख्नेछौँ। 14 भनिएको छ, तर यदि आफ्नो छिमेकीलाई छलले मार्ने युक्ति नै गरेर कुनै मानिस जै लाग्यो भने त्यसलाई मेरो बेदीबाटै भए पनि मार्नको निम्ति लैजानु। अनि आगे पद 15 भनिएको छ, जसले आफ्नो बाबु वा आमालाई हिर्काउँछ त्यसलाई मार्नै पर्छ। मित्र, यो चाहिँ घरको लागि परमेश्वरको सुरक्षा हो। अनि पद 16 भनिएको छ, जसले कुनै मानिसलाई चोरेर बेच्यो अथवा त्यो त्यसकै हातमा फेला पर्यो भने त्यसलाई मार्नै पर्छ। यसरी हामी निम्न पदहरूमा व्यवस्थाका सामाजिक कानुनी देख्छौँ। घरमा बाइबल छ भने तपाईँहरू यो बाँकी खण्डलाई पढ्नुहोस्। यसपछि हामी अध्याय 22 पनि बढिहालौँ। हामी मित्र, प्रस्थान 21 24 अध्यायले सामाजिक कानुनसँग व्यवहार गर्दछ। सबभन्दा पहिले यस 24 अध्यायमा देख्नेछौँ जाइ जेथा अधिकारहरूको बारेमा व्यवस्था। हाँ, अध्याय 21 24 अध्यायमा प्रदर्शित व्यवस्थाले हाम्रा दिन प्रतिदिनको जीवनको हरेक क्षेत्रको सामाजिक कानुनीसँग व्यवहार गर्दछ। कहिलेकाहीँ यो व्यवस्थाहरू पढ्न पटै लाग्दो छ, यो कानुनी पुस्तक पढे जस्तै हो, तर पनि विश्वको प्रायजसो व्यवस्थाहरू यिनै नीति वचनहरूमा आश्रित छ। म खुसी छु कि परमेश्वरको वचनले भन्छ तैँले हत्या नगर्नु, यसले मलाई र मेरो परिवारलाई सुरक्षा गर्दछ। म खुसी छु कि बाइबलले भन्छ तैँले चोरी नगर्नु, यसले मसँग भएको थोरै जाइ जथा सम्पत्तिको सुरक्षा गर्दछ। यी र अरू व्यवस्थाहरू समाजलाई राम्ररी सुव्यवस्थित ढङ्गले चलाउने आधारभूत नियमहरू हुन्। 22 अध्यायको पद एकमा भनिएको छ, 22 अध्यायको पद एकमा, यदि कसैले गोरु अथवा भेडा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने त्यसले गोरुको सट्टा 5 गोरु र भेडाको सट्टा 4 भेडा दियोस्। म तपाईँलाई भन्न सक्दिनँ कि किन दोषीले एउटा गोरुको बदलामा 5 गोरु दिनुपर्छ र एउटा भेडाको बदलामा 4 भेडा दिनुपर्छ, तर नयाँ नियममा जकै भने व्यक्तिले यो नीतिको वा नियमको आफैले लागू गरेको देख्छौँ। लुका 19 अध्यायको 8 पदमा भनिएको छ, अनि जकै खडा भएर प्रभुलाई भने, हे प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, औ कोहीबाट अन्याय गरेर केही लिएको छु भने म 4 फिर्ता गरिदिन्छु। किन तिनले यो भने भन्दा तिनले मोसाको व्यवस्थाको विषयको आधारमा भनिरहेका थिए। आज हाम्रा व्यवस्थाले भन्छ, यदि तपाईँले अर्को व्यक्तिको सम्पत्तिको हानि गर्नुभयो भने त्यसको क्षतिपूर्ति गर्ने पर्छ। हाम्रो समाजले माग गर्ने कुरा नै, जब तपाईँले कुनै अर्को व्यक्तिको सम्पत्तिको क्षति गर्नुभयो भने यसको मूल्यको पैसा दिनुपर्छ वा यसको बदलामा उही किसिमको चिज दिनुपर्छ। अनि मलाई लाग्छ 4 धेरै बदलामा क्षतिपूर्ति गर्ने परमेश्वरको व्यवस्थाको माग मानव स्वभावको निम्ति अझ उत्तम कुरा हो। यदि हामीले अर्काको क्षति गरेको कुनै पनि चिजको 4 धेरै बदलामा दिनुपर्छ भने हामी अझ धेरै होसियार हुनेछौँ। मानव स्वभाव जहिले पनि एउटै छ र परमेश्वर पनि सधैँ उही हुनुहुन्छ। परमेश्वर जहिले पनि मानिससँग त्यस आधारमा व्यवहार गर्नुहुन्छ जुन उसको लागि उत्तम कुरा हो। 22 अध्यायको पद 2 भनिएको छ, यदि चोर घर फोड्दै गरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने त्यसको हत्याको दोष कसैलाई लाग्ने छैन। व्यवस्थाले आत्मरक्षाको अधिकार दिन्छ। परमेश्वरको व्यवस्थाले मानिसको धन सम्पत्ति उसको घरको सुरक्षा दिन्छ। परमेश्वरको व्यवस्थाहरू आधारभूत नियम सिद्धान्तहरू हुन् जुनले समाजलाई व्यवस्था र आज्ञा आदेश दिन्छ। यदि मानिसले प्रस्थानको पुस्तकमा दिइएको परमेश्वरको यी सामाजिक कानुनलाई आज्ञा पालन गरे भने हामी सामाजिक समस्याहरू, हाम्रा देशका सहरहरू र बाटाहरूमा पाइरहेको समस्याहरू पाउने थिएनौँ। पद 3 भनिएको छ, तर घाम झुल्किसकेको भए त्यसको हत्याको दोष लाग्नेछ र त्यसको नोक्सानी भरिदिनुपर्छ, त्यससँग केही छ भने चोरीको निम्ति त्यो बेचियोस्। यदि कुनै व्यक्तिले चोर्छ भने तिनले आफूले चोरी गरेको कुराको लागि क्षतिपूर्ति दिनुपर्छ, यतिसम्म कि आफैलाई दासत्वमा बेचेर भए पनि त्यस क्षतिपूर्ति तिर्नै पर्छ। पद 5 भनिएको छ, कसैले आफ्नो पशुलाई छाडा छोडिदियो र त्यो अर्काको खेत अथवा दाको बारीमा चरेर खायो भने त्यसले आफ्नो खेत र दागबारीको सबैभन्दा असल उब्जनी त्यसको सट्टा दियोस्। यदि कुनै मानिसको गाई वा भेडा बाख्रा अर्काको खेतबारीमा पसेर चरेर खायो भने उसले यसको क्षतिपूर्ति दिनुपर्छ। अनि पद छमा भनिएको छ, यदि झाडीमा आग लागि भएर अन्नको बिटा अथवा पाकिरहेको अन्न कि खेत नै भस्म पारियो भने त्यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनै पर्छ। मित्र, यो व्यावहारिकताको पद हो। अनि पद सोह्रमा भनिएको छ, यदि कसैले मगनी नभएको कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले उसलाई उपहार दिएर आफ्नो तुल्याओस्। अर्को शब्दमा, यदि कुनै व्यक्तिले कुनै केटीलाई बलात्कार गर्छ भने तिनले उसलाई निश्चय नै विवाह गर्न कर लाग्छ। पद सत्रमा भनिएको छ, तर त्यस केटीका बाबुले त्यो केटी त्यसलाई दिन इन्कार गरियो भने त्यसले कन्या केटीको रीति बमोजिम त्यसलाई उपहार दिनुपर्छ। यदि केटीको पिता त्यस केटासँग विवाह गर्दिन आफ्नो छोरीलाई चाहँदैन भने बलात्कारीले आफूले गरेको कुकर्मको लागि दण्ड दिनुपर्छ। अनि पद अठारमा भनिएको छ, मन्त्र तन्त्र गर्ने स्त्रीलाई जीवित नराख। पद उन्नाइसमा भनिएको छ, जसले पशुसित कुकर्म गर्छ त्यो निश्चय मारियोस्। जसले पशुसँग नराम्रो कुकर्म गर्छ यसले यो देखाउँछ कि तिनी कति निज तुच्छ व्यक्ति रहेछ। किन परमेश्वरले यस्तो व्यवस्था बनाउनु भयो? किनभने यो मानिसले गर्न सक्ने कुरा थियो अनि यो निज कुरा कहीँ न कहीँ देखेकै वा सुनेकै छौँ। पद बीसमा भनिएको छ, जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढाउला त्यो बिल्कुलै नाश पारियोस्। यो निश्चय नै अति नै कठोर दण्ड हो। परमप्रभुलाई बाहेक अरू देवताहरूलाई बलिदान चढाउनेलाई पूर्ण रूपमा मार्ने काम कठोर दण्ड हो। तर यो कुरा याद राखौँ, जब तपाईँसँग क्यान्सर छ तपाईँ यसबाट निश्चय नै मुक्त हुन चाहनुहुन्छ। त्यही नै परमेश्वर बोलिरहनु भएको छ यहाँ। पद एक्काइसमा भनिएको छ, परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ। मित्र, यो परमेश्वरको असल छिमेकी नीति हो। अनि पद बाइसमा भनिएको छ, विधवा अथवा टुहरालाई दुःख नदियो। मित्र, परमेश्वर यिनीहरूको ख्याल राख्नुहुन्छ। पद 23 र 24 भनिएको छ, यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्चय तिनीहरूको पुकारा सुन्नेछु र मेरो क्रोध दन्कने छ। म तिमीहरूलाई तरवारले मार्नेछु औ तिमीहरूका स्वास्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्। मित्र, म विश्वास गर्छु कि परमेश्वर असहायहरूको सुरक्षा गर्नुहुन्छ। महादण्ड ती मानिसहरूमाथि आइरहेको छ जसले आवश्यकतामा परेका दिन दुखीहरूलाई दुर्व्यवहार गर्छन्। पद 25 भनिएको छ, तिमीहरूसँग हुने मेरो कुनै गरिब मानिसलाई ऋण दिऊ भने त्यसप्रति साहुकार जस्तै नहौ औ त्यससित ब्याज पनि नल्याऊ। यदि कुनै व्यक्तिले ऋण लिन्छ भने उसलाई ठूलो ब्याज बकाउनु हुँदैन। यिनै केही परमेश्वरका व्यवस्थाहरू हुन् र धेरै चाहिँ प्रस्थान 23 अध्यायमा दिएको छ। हामी अर्को दिनमा देख्नेछौँ।
श्रोता तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र लेख्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय
अनि यही मित्र ब्यान्डमा भेट्नेछौ। नमस्कार।
मेरो